सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। प्रविधिमा हुनुहुन्छ मित्र उत्तम पाण्डे। आदरणीय श्रोता, रेडियो नेपाल आफ्नो हीरक महोत्सव मनाउँदैछ। यस अवसरमा रेडियो नेपालले विभिन्न कार्यक्रमको समेत आयोजना गरिरहेको छ। आजभन्दा 75 वर्ष अगाडिदेखि आफ्नो प्रसारण शुरू गरेको रेडियो नेपाल यसै वर्षदेखि सार्वजनिक सेवा प्रसारण पीएसबीमा रूपान्तरण भएको छ। पीएसबीमा रूपान्तरण भएसँगै रेडियो नेपाल अब कसरी अगाडि बढ़छ? सूचना प्रविधिमा भएको विकासलाई आत्मसात गर्दै रेडियो नेपालले आफ्ना समाचार तथा कार्यक्रमलाई श्रोता मैत्री बनाउन कस्ता प्रयास गर्दैछ? 75 वर्ष पुगेको नेपालको पहिलो विद्युतीय संचार माध्यम जसरी परिपक्व देखिएको छ, त्यसरी नै यसका सेवाहरू परिपक्व हुन सकेका छन् या छैनन्, यसको प्रसारण क्षमता तथा व्यवस्थापकीय पक्षलाई समय सापेक्ष बनाउन कसरी अगाडि बढ्नु पर्ला भन्ने विषयमा आज हामी सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष महेन्द्र विष्टसँग कुराकानी गर्दैछौ। अध्यक्षजी, स्वागत छ कार्यक्रममा।
हजुर, धन्यवाद मुकुन्दजी।
सधैँ हामी अरूका विषयमा कुराकानी गर्ने, अरूका विषयवस्तुहरूलाई कुराकानी गर्ने र श्रोताहरूलाई जानकारी गराउने यो कार्यक्रममा आज हामी आफ्नै विषयमा कुराकानी गर्दैछौ। रेडियो नेपाल आफ्नो 75 वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम पनि आयोजना गरिएको छ र यसै वर्ष हामी पीएसबीमा पनि रूपान्तरणित भएका छौं। रेडियो नेपाल र नेपाल टेलिभिजन मर्ज भएको अवस्था छ। आफ्नो हीरक महोत्सव मनाइरहँदाखेरि रेडियो नेपालले जुन सेवाहरू प्रदान गर्दै आएको छ, 75 वर्षसम्म निरन्तर रूपमा काम गरिरहेको छ, एउटा व्यवस्थापकको हिसाबले कतिको सन्तुष्ट हुनुहुन्छ? हाम्रा सेवाहरू प्रभावकारी छन् कि छैनन्, फिडब्याक के छ, के पाउनु भएको छ यहाँले?
सबभन्दा पहिले त म रेडियो नेपाल स्थापनाको 74 वर्ष पूरा गरेर 75 वर्षमा प्रवेश गरेको अवसरमा हामी हीरक महोत्सव मनाइरहेका छौँ। यो अवसरमा म सम्पूर्ण श्रोताहरूमा हार्दिक शुभकामना भन्न चाहन्छु र यहाँसम्म ल्याइपुर्याउन रेडियो नेपालको विगतमा स्थापनादेखि अहिलेसम्म जसले योगदान गर्नुभएको छ उहाँहरूको योगदानको म सम्झन चाहन्छु र त्यसको निम्ति आभार व्यक्त गर्न चाहन्छु। र रेडियो नेपालले विगतमा विभिन्न कालखण्डमा विभिन्न किसिमले यसले आफ्नो सेवा योगदान पुर्याउँदै आएको छ। खास गरी स्थापनाको समयदेखि लामो समयसम्म पहिलो र एकमात्र प्रसारकको रूपमा रेडियो नेपाल रह्यो। त्यसपछि अडियो भिजुअलको रूपमा नेपाल टेलिभिजन 42 सालदेखि प्रसारण प्रारम्भ भएर आयो र त्यसपछि त्यो पनि अब एक्लो प्रसारकको रूपमै भिजुअलतर्फको रह्यो र पछि जुन खालको 46 सालको जनआन्दोलनपछि खुला सञ्चार नीतिमा चाहिँ त्यसको अनुसारको जुन कानुनी संरचनाहरू निर्माण हुँदै गयो, त्यो हुँदै गएपछि निजी क्षेत्रबाट सामुदायिक क्षेत्रबाट पनि प्रसारण माध्यमहरूको प्रसारण विकास हुन थाल्यो। अब त्यति बेलासम्म यसले एकल रूपमा आफ्नो योगदान पुर्यायो भने पछि एक किसिमले प्रतिस्पर्धी ढङ्गले योगदान पुर्यायो। यसका विषयवस्तुहरूमा अब तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ भन्ने सन्दर्भमा यो चाहिँ मिक्स धारणा नै हुनसक्छ। कतिपय कुराहरू अत्यन्तै राम्रोसँगले अगाडि बढेका छन्, कतिपय सुधार गर्नुपर्ने क्षेत्रहरू छन्। हामी एउटा खालको विरासतमा सञ्चालन गर्दै आयौँ र त्यो विरासतमा त्यही खालको यसको म्यान्डेट पनि थियो, त्यही खालको यसको चाहिँ आवश्यकता बाध्यता सबै कुराहरू थिए भने अब हामी सार्वजनिक सेवा प्रसारणको रूपमा यसलाई चाहिँ रूपान्तरण हुँदै जाँदाखेरि हामीले नयाँ ढङ्गले सम्पूर्ण कार्यक्रमहरूलाई, समाचारको शैलीलाई, त्यसको प्राथमिकलाई, विषयवस्तुलाई पुनरावलोकन गरेर अगाडि बढ्नुपर्नेछ र यसलाई सन्तुष्टि र असन्तुष्टिको भन्दा नि अहिलेको आवश्यकताको हिसाबमा हामी यसलाई सुधार गर्दै लैजानुपर्नेछ भन्ने कुरा नै म यो अवसरमा भन्न चाहन्छु।
हजुर, यहाँ अहिले पीएसपीको अध्यक्ष मात्र नभएर लामो समयसम्म संचार क्षेत्रमा काम गरेको एउटा व्यक्ति हुनुहुन्छ र एउटा संचार क्षेत्रलाई, नेपालको संचार र अन्तर्राष्ट्रिय संचार क्षेत्रलाई पनि बुझेको व्यक्ति हुनुहुन्छ। रेडियो नेपालले चाहेर पनि गर्न नसकेका केही कुराहरू छन् जस्तो लाग्छ यहाँलाई?
होइन, रेडियो नेपालले गर्न सक्ने कुराहरू धेरै छ। अहिले अब के भयो भने पछिल्लो किसिमको आम संचार क्षेत्रको ल्यान्डस्केप जसरी निर्माण भइरहेको छ र यसले चाहिँ सूचना प्रविधिको विकासले गर्दाखेरि नयाँ नयाँ क्षेत्रहरू जसरी निर्माण भइरहेको छन् त्यसमा रेडियो, टेलिभिजन, पत्र पत्रिकाहरूको स्थान र भूमिकाको बारेमा विभिन्न कोणबाट विश्लेषण पनि हुने गरेको छ। अब त्यसरी विश्लेषण हुँदाखेरि अब विरासत का यस्ता माध्यमहरूको आवश्यकता छ कि छैन, सान्दर्भिकता छ कि छैन भन्ने कोणबाट पनि कतिपयले चर्चा परिचर्चा गरेको सुन्छु, तर यसको औचित्य छ, सान्दर्भिकता छ र यसलाई अगाडि बढाउनु पर्ने आवश्यकताहरू छ। आम दर्शक श्रोताहरूमा, आम पाठकहरूमा एउटा विश्वसनीय संचार माध्यमको हिसाबमा र उनीहरूलाई चाहिँ प्रतिस्पर्धात्मक बजारमा चाहिँ बढी जाँदाखेरि जुन खालको विषयवस्तुहरूको चाहिँ हामीले प्राथमिकीकरण गर्दाखेरि अभाव हुने हुन्छ, बजारले निर्धारण गर्दाखेरि त्यो कुराहरूको पूर्ति गर्नको निम्ति यो हुन्छ। कतिपय राज्यको दायित्वहरू हुन्छ, त्यो दायित्व पुरा गर्ने सन्दर्भमा पनि यसको हुन्छ। त्यो कारणले गर्दाखेरि यसको सान्दर्भिकता, आवश्यकता र औचित्यको बारेमा उठ्ने प्रश्नहरूको कुनै पनि खासै त्यसको महत्व रहँदैन जस्तो मलाई लाग्छ। तर पनि हामीले आफ्नो भूमिकालाई पुनरावलोकन गर्नुपर्ने खाँचो चाहिँ छ। विषयवस्तुको हिसाबमा हामीले राम्रोसँगले रिभ्यू गर्नुपर्छ, किन भन्दाखेरि दर्शक श्रोताहरूले जुन खालको विषयवस्तु अहिले खोजिरहेको छ प्रतिस्पर्धात्मक बजारमा, उनीहरूको चाहिँ सूचना, शिक्षा, मनोरञ्जन र एउटा खालको चाहिँ अभिमत निर्माणको सन्दर्भमा त्यसमा हामीले चाहिँ आफ्नो ढङ्गले अब रिभ्यू गरेर जानुपर्छ।
हजुर, हिजोको दिनमा रेडियो नेपाल एक्लै थियो श्रव्य को हिसाबले, होइन, चाहे पनि नचाहे पनि रेडियोमा सुन्नुपर्ने एक किसिमको बाध्यता थियो श्रोताहरूमा। अहिले प्रतिस्पर्धामा धेरै रेडियोहरू आइसकेका छन् र संचार माध्यमको विकास पनि त्यही किसिमले भइरहेको छ र अब पछिल्लो समयमा रेडियो नेपाललाई पनि विभिन्न किसिमका आक्षेपहरू लाग्दै आएका छन्। जो कुराहरू हामीले स्वीकार्नु पनि पर्छ र हामीले सुधार गर्नुपर्ने जानुपर्ने अवस्था पनि छ, यसको हामीले निर्मम किसिमले समीक्षा गरेर अगाडि बढ्नुपर्ने अवस्था छ। यो सुधार गर्नको लागि यहाँसँग के कस्ता योजनाहरू छन्?
हामीले अब साधन सेवा प्रसारणको हिसाबमा जाँदाखेरि यसका अन्तर्राष्ट्रिय मान्यता र अभ्यासहरू जुन छन् त्यसले कतिपय एजेन्डाहरू आफै सेट गरेको हुन्छ। यसको एउटा पहुँचको आधारमा सर्वव्यापकता हुन्छ, हामीले आम श्रोताहरूमा, रेडियो नेपालको कुरा गर्दा आम श्रोताहरूमा पुग्नुपर्ने हुन्छ। हामी अहिले प्रसारण पहुँचको हिसाबमा 94% जनसङ्ख्यामा भनिएको छ, यसलाई 100% जनसङ्ख्यामा पुर्याउनु पर्ने आवश्यकता छ। त्यसै गरी तपाईँको यो चाहिँ विषयवस्तुको प्राथमिकीकरणको हिसाबमा हामीले चाहिँ फेरि ध्यान दिनपर्ने आवश्यकताहरू छ। ती सबै कुरालाई ध्यान दिएर हामीले चाहिँ के भनिरहेको छौँ भने तीनवटा हाम्रा प्राथमिकताहरू प्रमुख प्राथमिकताहरूको रूपमा रहन्छन्। एउटा चाहिँ राष्ट्रिय एकताको विषय, जसले चाहिँ सम्पूर्ण नेपाली जनतालाई एक सूत्रमा बाँधेर लिएर जान सक्ने र त्यसमा चाहिँ अल्पसंख्यक, आदिवासी, जनजाति र विभिन्न लोपोन्मुख सीमान्तकृत समुदायको लैङ्गिक हिसाबमा सबै वर्गको समेट्ने गरी एउटा खालको राष्ट्रिय एकताको भावधारा निर्माण गर्ने एउटा हुन्छ। अर्को त्यसै गरी विपदको बेलामा नागरिकको जीवन रक्षाको विषयदेखि सबै विषयहरूमा चाहिँ हामीले अहिलेको अवस्थामा जलवायु परिवर्तनका असरदेखि यी सबै कुराहरूमा चाहिँ विपदको विषयलाई लिएर जान्छौँ। महामारीका विषय पनि यसमा समेट्छौँ। त्यसै गरी अर्को विषयको रूपमा चाहिँ समृद्धि, जुनभित्र चाहिँ सुशासन, लोकतन्त्र र यसको प्रतिफल चाहिँ आम नागरिकमा पुग्ने विषयहरू जुन समृद्धिको रूपमा पुग्नुपर्ने हुन्छ ती विषयहरूलाई समेट्छौँ। यसले गर्दाखेरि हामी हाम्रो पुनरावलोकन गर्छौँ। विगतमा भएका आलोचनाहरू भनेको त सकारात्मक आलोचनालाई जहिले पनि आत्मसात गरेर नै अगाडि बढ्ने हो। सृजनात्मकता र यसको खालको चाहिँ विषयहरूलाई चाहिँ हामीले स्वीकार गर्ने हो र सँगसँगै हामीले अब भोलि पनि दर्शक श्रोता समूहहरू निर्माण हुन्छन्, विभिन्न किसिमका संयन्त्रहरू निर्माण हुन्छन्, ती सबै कुराहरूले चाहिँ हामीलाई एउटा खालको पुनर्निवेश गर्नेछ, उहाँहरूका चाहिँ फिडब्याकहरूले हामीलाई चाहिँ मार्गदर्शन गर्नेछ र त्यसको आधारमा हामी सुधार गर्दै लिएर जान्छौँ।
हजुर, रेडियो नेपालले जुन कार्यक्रमहरू सञ्चालन गर्छ, रेडियो नेपालको कार्यक्रमले आम नागरिकको जीवनमा के कस्तो प्रभाव पारेको छ, ती प्रभावको बारेमा केही फिडब्याकहरू पनि आउने गरेका छन् कि? ती फिडब्याकलाई कसरी ग्रहण गर्नुहुन्छ यहाँहरू?
होइन, फिडब्याकहरू त सकारात्मक आइ नै हाल्छन्, खास गरी यसको चाहिँ सूचना, शिक्षा र अभिमत निर्माणको सन्दर्भको एउटा भयो भने अर्को चाहिँ गीत सङ्गीतको क्षेत्रको, कला संस्कृतिको क्षेत्रको यी विषयहरू छन्। यसमा चाहिँ अब रेडियो नेपाल त सूचनाको एउटा स्रोत मात्रै नभएर मनोरञ्जनको स्रोतको रूपमा पनि यसले लामो समयसम्म काम गरेको छ र अहिले पनि छ। यहाँका राष्ट्रिय कलाकारहरू, व्यक्तित्वहरू सबै रेडियो नेपालले जन्माउने, रेडियो नेपालमै उहाँहरूको कृतिहरू चाहिँ प्रस्फुटित हुने र रेडियो नेपाल सुनेरै यसको चाहिँ राष्ट्रिय रूपमा सम्पूर्ण आम नागरिकहरूले चाहिँ बुझ्ने जुन खालको एउटा खालको परम्परा र एउटा अभ्यास रह्यो, ती कुराहरू त यसका एकदमै सकारात्मक पक्षहरू हुन् र यसलाई चाहिँ सञ्चार माध्यमको रूपमा मात्रै नभएर मनोरञ्जनको, स्वस्थ मनोरञ्जनको माध्यमको रूपमा, कला संस्कृतिको विकासको एउटा चाहिँ पर्यायको रूपमा पनि लिएको छ। त्यो सम्पदाको हिसाबमा यसले जुन भूमिका निर्वाह गरेको छ त्यो अर्को यसको चाहिँ पक्ष हो जुन चाहिँ सकारात्मक छ र त्यसलाई चाहिँ सबैले स्वीकार गरिरहेको कुरा छ। हामीले यही हिरक महोत्सवकै सन्दर्भमा पनि विभिन्न किसिमका छलफलहरू गरेका छौँ। ती छलफलमध्ये कतिपय सांस्कृतिक क्षेत्रसँग सम्बन्धित र कला संस्कृति, कला साहित्यसँग सम्बन्धित र कतिपय चाहिँ गीत सङ्गीतसँग सम्बन्धित विषयहरू पनि छन्। यसमा अब हिजो मात्रै पनि हामीले शास्त्रीय सङ्गीत सम्मेलन गरेका छौँ, त्यसै गरी कलाकारहरूसँग, संस्थाहरूसँग अन्तर्क्रियाहरू गरेका छौँ। आज मात्रै पनि हामीले अब एउटा चाहिँ राष्ट्रिय प्रतियोगिताको रूपमा आधुनिक गीत सङ्गीतहरूको गर्दैछौँ। यी सबै विषयहरूले चाहिँ हामी एउटा सञ्चार माध्यमको सामान्य जुन खालको चाहिँ योगदानहरू हुन्छ अथवा भूमिकाहरू हुन्छ त्योभन्दा बाहिर पनि यसले चाहिँ समग्र राष्ट्रिय भावधारामा चाहिँ काम गरिरहेको छ भन्ने देखाउँछ नि त.
हजुर, हामीले पहुँचको कुरा गर्दै थियौँ. पहुँचको सन्दर्भमा अहिलेको प्रविधि जुन सञ्चालन गर्दै गर्दाखेरि हाम्रा पुराना प्रविधिहरू मिडियम वेभ केही ठाउँमा मात्र सञ्चालन छन्, सर्टवेभ बन्द भएको अवस्था छ होइन. यो अवस्थालाई यिनीहरूलाई चाहिँ सञ्चालन गर्नुपर्ने आवश्यकता हो या हामी नयाँ किसिमले नयाँ ढंगले अगाडि बढ्नुपर्ने हुन्छ, के छ योजना?
होइन, अहिले पनि अब मिडियम वेभको प्रसारण त चालु अवस्थामै छ, सर्टवेभको प्रसारण चाहिँ बन्द भएको अवस्थामा छ र त्यसलाई चाहिँ क्षतिपूर्ति गर्ने गरी हामीले फ्रिक्वेन्सी मोडुलेसनको एफएमको माध्यमबाट गइरहेको छौँ. 35 एफएम मार्फत चाहिँ विभिन्न ठाउँमा चाहिँ उत्पादन कहीँ कहीँ चाहिँ अब त्यसलाई चाहिँ रिले स्टेसनको रूपमा गइरहेको छ भने मिडियम वेभको रूप प्रसारणको रूपमा गइरहेको छ. अहिलेको चाहिँ अब संघीय लोकतान्त्रिक गणतन्त्रको जुन खालको चाहिँ शासकीय अभ्यासमा हामी छौँ, त्यो अभ्यासमा जाँदाखेरि संघीय प्रणालीलाई आत्मसात गर्दै विभिन्न 7 प्रदेशहरूमा प्रादेशिक प्रसारणहरू र विभिन्न ठाउँमा रिले स्टेसनहरू मार्फत यसको पहुँचलाई विस्तार भइरहेको छ. अहिले सर्ट वेभको तर्फमा त अध्ययनै भइरहेको छ, पुनर्भुक्मै भएको छ. यसको आवश्यकता, सान्दर्भिकता र यसको चाहिँ पहुँच, त्यसमा प्रसारण गर्दाखेरि त्यो पहुँच स्थापना हुन सक्छ कि सक्दैन भन्ने कुराहरूको बारेमा पनि अध्ययन भएको छ. मिडियम वेभ र हामीले एफएम मार्फतकै पहुँचलाई अहिले चाहिँ बढी गर्छौँ. त्यस सँगसँगै डिजिटल प्लेटफर्महरूको जुन विकास भइरहेको छ त्यस मार्फतको पहुँचलाई पनि हामी विकास गरेर लिएर जान्छौँ.
रेडियो नेपालले आफ्ना कार्यक्रमहरूलाई परिमार्जित गर्दै लगिरहेको पनि छ हिजोदेखि नै है. तर पछिल्लो समय हामी पीएससीमा रूपान्तरण भइरहँदाखेरि त्यसलाई फेरि नयाँ ढंगले परिमार्जन गर्नुपर्ने हुन्छ. यसको लागि रेडियो नेपालले अथवा पीएसपीले कसरी काम गर्दैछ?
अनि यसमा मैले अघि पनि भने विषयवस्तुहरूको चाहिँ प्रस्तुतिको हिसाबमा र त्यसको चाहिँ त्यो कन्टेन्टको हिसाबमा दुईटै हिसाबमा हामीले पुनर्वलोकनको उसमा त गइरहेको छौँ. त्यसलाई प्राथमिकीकरण गर्दाखेरि जुन तीनटा विषयहरू मैले भने, अहिले राष्ट्रिय एकता, समृद्धि र विपदको, यसलाई यो फ्रेममा भित्र लगेर हामी सबैलाई रिभ्यू गर्दैछौँ. र प्रस्तुतिको ढाँचाको हिसाबमा पनि अब एउटा खालको स्टोरी टेलिङको अभ्यासहरू त हामीले अहिले पनि गरिरहेको छ. त्यसभित्र पनि अब अरू नाटककोदेखि अरू विभिन्न अभ्यासहरू साङ्गीतिक रूपमा चाहिँ अब एउटा खालको सूचनालाई मनोरञ्जनसँग मिसाएर पस्कने खालको जुन अभ्यासहरू भइरहेको छ त्यो ट्रेन्डलाई र आम नागरिकमा चाहिँ बीचमा कार्यक्रमको उत्पादन र प्रसारण गर्ने बीचमा चाहिँ विषयमा चाहिँ हामीले पुनर्वलोकन गरिरहेको छौँ. यसलाई चाहिँ कार्यक्रमको चाहिँ हामी नागरिक केन्द्रित भनेका छौँ. नागरिक केन्द्रित भनेको चाहिँ हामीले वान वे चाहिँ फ्लो गरेर नागरिक केन्द्रित भन्ने कुरा त हुँदैन. नागरिकलाई नै सहभागी बनाउनुपर्छ हामीले कार्यक्रमको उत्पादनमा पनि, समाचारको विषयवस्तुका रूपमा पनि. त्यसले गर्दा नागरिकसँग एकाकार भएर उहाँको सहभागितामा कार्यक्रम उत्पादन गर्ने हामीले ढाँचा यसरी चाहिँ विकास गर्न खोजेका छौँ. यो गर्दाखेरि चाहिँ नागरिक केन्द्रित र नागरिकसँग साझेदारीमा जान्छ. कतिपय विषयहरू हामीले पहिचान गरेको विषय र नागरिकहरूले चाहिँ आवश्यकता महसुस गरेको विषय फरक पनि हुनसक्छ. त्यो हिसाबले चाहिँ नागरिकहरूसँग खुला आह्वान गरेर कार्यक्रमको उत्पादन गर्ने, साझेदारी गर्ने यी विषयहरूमा पनि हामी सोचिरहेको छौँ. यसले चाहिँ हामी विषयवस्तु र प्रस्तुतिकरण दुवैमा पुनर्वलोकनको गुन्जायसलाई यसले देखाउँछ.
रेडियो नेपालमा पुराना भोइसहरू अथवा गीतहरू छन् जो चाहिँ अझै पनि चाहिँ व्यवस्थित रूपले हुन सकिरहेका छैनन् भन्ने बाहिरबाट गुनासाहरू सुनिन्छन् रेडियो नेपालमा पनि कहिलेकाहीँ होइन. अब यसलाई व्यवस्थित गर्नुपर्ने हुन्छ किनभने ती चाहिँ कैयौं स्वरूप फेरि नपाउन सकिने अवस्था छन्. त्यसलाई दस्तावेजीकरण गर्नको लागि, त्यसलाई सुरक्षित राख्नको लागि, लाइब्रेरीलाई व्यवस्थित गर्नको लागि के कस्ता योजना छन्?
अनि यसमा हामीले चाहिँ हाम्रो अर्काइभलाई सुरक्षित गर्नुपर्ने र त्यसपछि यसको चाहिँ जुन खालका चाहिँ डिजिटल प्लेटफर्ममा अन्य निकायहरू मार्फत गइरहेको छ त्यसलाई चाहिँ राम्रोसँगले अध्ययन गर्ने र आफ्नो स्वामित्वमा लिनुपर्ने कुराहरू छन्। विगतमा जुन किसिमका चाहिँ सावधानी अपनाउनु पर्ने हो त्यो नअपनाएका कारणले पनि कतिपय समस्याहरू उत्पन्न भएका छन्। यसलाई हामीले चाहिँ नयाँ कोणबाट हेर्ने, अध्ययन गर्ने र आफ्नो पुँजीलाई चाहिँ सुरक्षित गर्ने र पुँजी जुन बाहिर गइसकेको छ त्यसलाई चाहिँ कसरी फर्काउन सकिन्छ त्यो बारेमा हामी गम्भीरतापूर्वक हेरिरहेको छौँ।
हजुर, रेडियो नेपालमा हिजोदेखि नै आर्थिक सुनिश्चितताका कुराहरूमा प्रश्न उठ्दै आएको थियो र पछिल्लो समय हामी पीएसपीमा रूपान्तरण भइसकेका छौँ होइन. यसलाई चाहिँ आर्थिक सुनिश्चितता गर्नको लागि पनि त विशेष भूमिका हुन्छ, कसरी अगाडि बढ्दैछ? यहाँ त अध्यक्ष हुनुहुन्छ यसको, यी कुरा सबै कुराहरू यसैसँग जोडिन्छन्।
अनि यसको ऐनले चाहिँ यसको कोषको व्यवस्थापनको लागि 4 प्रावधानहरू दिएको छ, जुन चाहिँ संघीय सरकार, प्रदेश र स्थानीय सरकार, बाह्य अनुदान र आफूले आर्जन गरेको यी छन्। यो चाहिँ मोडल भनेको पीएसबीको अन्तर्राष्ट्रिय अभ्यासमा भएको मध्येमा एउटा मिश्रित खालको मोडल हो. त्यो मिश्रित ढाँचामा जाँदाखेरि कतिपय चाहिँ जटिलताहरू पनि उत्पन्न हुन्छन् भने कतिपय चाहिँ सहजताहरू पनि हुन्छन्. हामी ती जटिलताहरूलाई हटाउँदै यसको सहजताको निम्ति क्षेत्रलाई पुनरावलोकन गरेर नयाँ ढङ्गले स्रोतहरूलाई चाहिँ सुनिश्चितताको हिसाबमा लिएर जानलाई प्रयास गरिरहेको छौँ. यसमा सायद अब भर्खरै ऐन आएको हुनाले गर्दाखेरि यसका पुनरावलोकनका समय केही अलिकति लिन्छ, तर हामीले जुन खालको अन्तर्राष्ट्रिय अभ्यास राष्ट्रिय आवश्यकता छ त्यसको आधारमा स्रोतको सुनिश्चितताको निम्ति केही न केही अभ्यास गर्न खोजिरहेको छौँ र यसमा चाहिँ सम्बन्धित निकायहरूसँग छलफल जारी रहिरहेको छ.
केही कुराहरू कर्मचारीसँग यहाँ काम गर्ने संचारकर्मीका व्यावसायिक कुराहरू पनि जोडिएका हुन्छन्. हामी पीएससीमा गएका छौँ र अहिलेको समयको बदलिदो परिवेश अनुसार संचार क्षेत्रमा ठूलो फड्क पनि मारिसकेको अवस्थामा कर्मचारीको व्यावसायिक विकासका लागि अझै भन्यो भने पीएससीमा गइसकेपछि यसलाई अझै श्रोता मैत्री बनाउनको लागि कसरी काम हुँदैछ?
होइन, कर्मचारीहरूको सन्दर्भमा त अहिले पनि संकटकालीन व्यवस्थाको रूपमा केही कुराहरू उल्लेख गरेको छ, जस्तो कि त्यसमा चाहिँ दरबन्दीको पुनरावलोकन गर्ने, समायोजन गर्ने, त्यसलाई चाहिँ अब नयाँ पदहरू तहहरूको चाहिँ व्यवस्थापनहरू गर्ने, सेवा शर्त सुविधाहरूमा चाहिँ पुनरावलोकन गर्ने, अवकाशको योजनाहरू ल्याउने, यी सब विषयहरू चाहिँ एउटा संकटकालीन व्यवस्थापन अन्तर्गत हुन्छन्. समग्रमा चाहिँ ओएनएम सर्वे गरेर हामीले नयाँ संगठन संरचना र ढाँचा अनुसार हामीले जानुपर्ने हुन्छ. त्यो जानको निम्ति दुईटा संस्थाले एउटा व्यवस्थापन अन्तर्गत सञ्चालन हुँदाखेरि कतिपय कुराहरू एक ठाउँबाट हुने, कतिपय चाहिँ अपरेसनल कुराहरू सञ्चालनका कुराहरू चाहिँ अलग अलग चाहिँ माध्यमको आधारमा हुने, यी जुन खालका विषय हुन्छ त्यसलाई जान्छौँ. र अहिले भइरहेको कर्मचारीहरूको सन्दर्भमा उहाँहरूको सेवालाई, उहाँहरूको योगदानलाई पनि कदर गर्ने र नयाँ आवश्यकतालाई पनि सम्बोधन गर्ने गरी हामीले जानुपर्ने हुन्छ. यो चाहिँ अब विनियमावली निर्माणको प्रक्रियामा गइरहेको हुनाले गर्दाखेरि त्यो अन्तर्गतै जान्छ.
हजुर, रेडियो नेपालले विभिन्न भाषामा समाचार र कार्यक्रमहरू पनि दिइरहेको छ, होइन? यो दिइरहँदाखेरि अहिले चाहिँ 25 भाषामा समाचार दिइरहँदाखेरि 26 भाषाको लागि पनि हाम्रो भ्याकेन्सी खुलिसकेको अवस्था छ. यसरी जसरी भाषा आयोगले किटान गरेका भाषाहरू छन् यसरी दिँदै जाने हो भने भोलिको दिनमा रेडियो नेपालको अहिलेको समयलाई नभ्याउन सक्ने अवस्था पनि हुनसक्छ. यसलाई थप व्यवस्थापन गर्नको लागि के नयाँ किसिमको व्यवस्था हुँदैछ कि?
होइन, यसलाई हामीले अब सिङ्गल च्यानलबाट मल्टी च्यानलमा पनि जाने खालको रेडियो नेपाललाई पनि सोचिरहेको छौँ. यी सबै विषयले गर्दाखेरि यसलाई चाहिँ राष्ट्रिय एकताको भावधारामा सबैलाई समेट्नुपर्ने एउटा आवश्यकता हुन्छ भने अर्को चाहिँ तपाईँको आफ्नो क्षमतालाई पनि विकास गर्दै लैजानुपर्ने हुन्छ. यो अनुसार हामीले मिलाएर जान्छौँ र अहिले मैले चाहिँ यहाँसँग लामो हामी कुराकानी गरिरहेका छौँ र यो सन्दर्भलाई अझै पछि जोड्ने नै छौँ.
हामी कुराकानीको अन्त्य पुगेका छौँ. अन्त्यमा जसरी रेडियो नेपाल आफ्नो 75 वर्ष पुगिरहँदाखेरि हिरो मौसम मनाइरहँदाखेरि जसरी परिपक्व भएको छ, त्यसै गरी रेडियो नेपालका कार्यक्रमहरू परिपक्व हुँदै जान्छन् या जसरी 75 वर्षको वृद्ध हुँदै गइरहेको छ त्यसै कार्यक्रमहरू पनि वृद्ध हुन्छन्?
वृद्ध हुँदैनन्, एकदम रिफ्रेस गरेर हामी जान्छौँ र नयाँ संरचना, नयाँ जोस र हामी अब पीएसबी त नयाँ भयो नि त.
हजुर,
पुरानो हिसाबमा हामी थाक्यौँ भन्ने लाग्यो भने थाक्ने छुट छैन, रिफ्रेस गरेर नयाँ स्वरूपमा नयाँ एकदम इनर्जीका साथ अगाडि बढ्छौँ.
हजुर, हुन्छ अदाज्यू, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद.
यहाँलाई पनि धेरै धेरै धन्यवाद.
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष महेन्द्र विष्टसँग. यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यहीँ पूरा हुन्छ. प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु. नमस्ते.